नमस्कार। समसामयिक विषयमा कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रिग्मी। स्थानीय तहको निर्वाचनको घोषित मिति वैशाख 30 नजिकिँदै गर्दा दलहरूले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएका छन्। सत्तारूढ़ दलहरूको गठबन्धन र प्रतिपक्षमा रहेका दलहरूबीच निर्वाचनमा तालमेल गरेर अघि बढ़ने विषयमा छलफल जारी छ। सत्ता गठबन्धनका तर्फबाट विभिन्न स्थानीय तह र जिल्लामा संयुक्त उम्मेद्वार घोषणा पनि शुरू भइसकेको छ। यता निर्वाचन आयोगले निर्वाचन लक्षित विभिन्न खालका तयारीहरू अघि बढ़ाएको जनाएको छ। आयोगले दलहरूलाई निर्वाचन लक्षित विभिन्न निर्देशन दिनुका साथै केही दिनभित्रै आचार संहिता लागू गर्ने जनाएको छ। दलहरूको निर्वाचन तयारी, सत्ता गठबन्धनमा तालमेल बारेको छलफल लगायतका निर्वाचन लक्षित विषय तथा समसामयिक विषयमा आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ नेकपा एकीकृत समाजवादीका महासचिव डाक्टर बेदुराम भूषाल। हजुर डाक्टर साहब,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
अब निर्वाचन लक्षित तयारीहरू यहाँहरूले अघि बढ़ाइरहनु भएको छ र संयुक्त रूपमा यहाँहरूका छलफलहरू चलिरहेका छन्, संयुक्त उम्मेद्वार घोषणा गर्ने क्रम पनि चलिरहेको छ। यहाँहरूको गठबन्धनमा भएका पछिल्ला प्रगतिहरू चाहिँ के हुन्?
अहिले यहाँले जे भन्नुभयो प्रगति त तिनै हुन्। अहिले हामी गठबन्धनलाई वडा तहसम्म कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल नै छौँ। त्यो छलफलको प्रक्रियामा नै हामी अहिले अगाडि बढ़िरहेका छौँ।
हजुर, अब यहाँहरूको जुन गठबन्धनलाई लिएर विभिन्न खालले टीका टिप्पणीहरू भित्रैबाट पनि भइरहेको छ, तालमेलका विषयमा पनि फरक फरक धारणाहरू आइरहेका छन्, यद्यपि यहाँहरूको प्रयास पनि जारी छ, अब यहाँहरू कुन हदसम्म सफल हुनुभएको छ त्यो विषयमा? किनभने यो मतदानका दिनसम्म पनि यो विषयमा छलफलहरू त जारी नै रहनेछन्, यद्यपि यहाँहरूका सफलता अहिलेसम्म प्राप्त भएको अवस्था चाहिँ कस्तो छ? किनभने गठबन्धनभित्रै पनि विभिन्न खालका फरक फरक धारणाहरू त आइ नै रहेका छन्।
संस्थागत हिसाबले हेर्दाखेरि फरक धारणा छैनन्। गठबन्धनमा रहेका पार्टीहरूका संस्थागत निर्णय गठबन्धन गरेर जाने भन्ने नै छन्, तर कतिपय नेताहरूका व्यक्तिगत धारणा फरक पनि रहेको यथार्थ नै हो। खास गरी नेपाली काङ्ग्रेसभित्रका कतिपय नेताहरूले आफ्नो फरक खालको धारणा राखिरहनु भएको छ। तर संस्थागत हिसाबले कुरा गर्दाखेरि भने उहाँहरू पनि त्यसमा फरक देखिनुहुन्न। त्यसले गर्दाखेरि संस्थागत हिसाबले हेर्दा त्यस्तो कुनै समस्या या मतभेद रहेको देखिँदैन। नेताहरूको व्यक्तिगत धारणा चाहिँ फरक पनि रहेको यथार्थ हो।
जस्तो अब जहाँ आफू बलियो छ त्यहाँ गठबन्धन चाहिँदैन भन्ने खालका कुरा त काँग्रेस बाहेकका दलहरूबाट पनि आइरहेको छ नि, माओवादीबाट पनि आइरहेको छ, यहाँहरूकै केही नेताहरूले पनि त्यो कुरा गरिरहनु भएको छ। तर जहाँ आफू कमजोर छ त्यहाँ सुरक्षित हुन खोज्ने, तर जहाँ आफू बलियो छ त्यहाँ चाहिँ अरू चाहिँदैन भन्ने खालको धारणाले यहाँहरूको संस्थागत निर्णयलाई पक्कै पनि प्रभावित पार्न सक्छ।
त्यो पनि व्यक्तिगत रूपमै आएका धारणा हुन्, जो जहाँ बलियो छ त्यहाँ गठबन्धन चाहिँदैन भन्ने धारणा पनि व्यक्तिगतै हुन्, संस्थागत रूपमा त्यस्तो छैन। संस्थागत रूपमा आम रूपमा मिलेर जानुपर्छ भन्ने नै छ। यो जहाँ बलियो छ भन्ने कुरा पनि कस्तो छ भने, विगत चुनावमा कुनै पार्टीले एक्लै मेयर उपमेयर अथवा अध्यक्ष उपाध्यक्ष जितेको होला, तर सबै वडा कसैले पनि कोही पनि जितेको छैन। त्यसलाई यसपट्टि वडा तहसम्मै यो गठबन्धनलाई लैजाउँ भन्ने जुन नीति छ त्यस अनुसार हेर्दा त जहाँ पनि आवश्यकता पर्छ, वडा तहको निर्वाचनमा सबै ठाउँमा आवश्यकता पर्छ। त्यसले गर्दाखेरि यो जहाँ बलियो छ त्यहाँ चाहिँदैन भन्ने कुरा पनि त्यो व्यावहारिक छैन, र यो पनि संस्थागत कुरा होइन। कतिपय साथीहरूका व्यक्तिगत खास गरिकन उम्मेद्वार हुन चाहनेहरूको यस्तो खालको अभिव्यक्ति आइरहेको पनि देखिएको छ धेरैजसो ठाउँमा, त्यो हो, त्यसलाई समाधान गर्न सकिन्छ होला।
अब महासचिवज्यू, जस्तो जसरी कुराहरू आइरहेका छन् त्यसलाई फरक यदि कोणबाट हेर्ने हो भने स्थानीय तहमै गठबन्धन गर्नु लोकतन्त्रका दृष्टिकोणले त्यति राम्रो होइन, किनभने स्थानीय तहमा विकासका मुद्दाहरू प्राथमिकतामा पर्नुपर्ने हो, स्थानीय मुद्दाहरू चाहिँ प्राथमिकतामा पर्नुपर्ने हो, स्थानीय विकासका कुराहरू चाहिँ प्राथमिकतामा पर्नुपर्ने हो। तर दलहरूको सिन्डिकेट हुन थाल्यो, कतिपय ठाउँहरूमा छ दलमा आबद्ध नभएका मानिस पनि यदि लोकप्रिय छ अथवा यदि चाहिँ उसले विकासप्रेमी कामहरू गरिरहेको छ भने त्यो मानिसलाई पनि चाहिँ प्राथमिकतामा राख्नुपर्ने हो भन्ने खालका दृष्टिकोणहरू पनि आएका छन्। त्यसलाई यहाँहरूले केही सम्बोधन गर्ने अथवा त्यसबारेमा यहाँहरूको केही सकारात्मक हिसाबको धारणाहरू बन्न सक्छ?
यसलाई कसरी हेर्नुपर्छ भने, स्वतन्त्र रूपमा कुनै पनि व्यक्तिले चुनाव लड्न सक्छ, उसको स्वतन्त्रताको कुरा हो, त्यसलाई जनताले अथवा मतदाताले मत दिन सक्छन् यसमा कुनै कसैले बाधा पार्ने कुरा भएन। तर हामीले स्थापित गरेको व्यवस्था दलीय व्यवस्था हो र स्थानीय तहसम्मै हामीले चाहिँ दलीय उम्मेदवार हुने व्यवस्था गर्यौँ कि त हामीले चाहिँ स्थानीय तहमा दलीय उम्मेदवारी हुन स्वतन्त्र रूपमा नै व्यक्तिहरूलाई उम्मेदवार बनाएर मतदान गर्ने अथवा जिताउने र उनीहरूलाई त्यहाँको जिम्मेवारी सुम्पिने या त्यहाँको नेतृत्व उनीहरूले गर्ने भन्ने व्यवस्था गर्नुपर्थ्यो संविधानमा। संविधानमा हामीले त्यस्तो व्यवस्था गरेनौँ। हामीले स्थानीय तहसम्मै पनि राजनीतिक दलहरूले उम्मेदवारी दिने र उनीहरूको राजनीतिक दलहरूको नीति अनुसार उनीहरूको घोषणा पत्र अनुसारै जनतासँग मत माग्ने त्यसकै आधारमा चुनाव हुने खालको प्रणाली स्थापित गऱ्यौँ। संविधानमा त्यो प्रणाली स्थापित गऱ्यौँ हामीले। त्यसले गर्दाखेरि स्थानीय तहमा पनि दलहरूले नै आफ्ना उम्मेदवार त तय गर्ने नै भए किन संविधानले नै त्यो निर्देश गरेको हुनाले त्यसअनुसार दलहरूले गर्ने नै भए। जहाँ दलहरूले आफ्ना उम्मेदवार तय गर्छन् त्यस्तो ठाउँमा दलहरूका बिचमा तालमेल पनि हुन सक्ने हो, प्रतिस्पर्धा पनि हुन सक्ने हो। त्यो त संविधानले दिएको दायराभित्र रहेर गर्ने कुरा नै भयो। तर यति हुँदाहुँदै पनि मैले अहिले भने जस्तो स्वतन्त्र मान्छेले उठेर चुनाव लड्न पाउने व्यवस्थालाई कसैले रोक्न सक्दैन, रोकिँदैन। त्यो चाहिँ कोही मान्छे लोकप्रिय छन् र जनताको मन जित्न सक्छन् भने उनी चुनाव लडेर त्यहाँको जिम्मेवारी लिन सक्छन्।
महासचिवज्यू, जस्तो अब यो विगतको पाँच वर्षको अभ्यास हेर्दाखेरि चाहिँ अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरू क्रसर त्यसै गरी भ्यू टावर लगायतका भनौँ न यो चाहिँ अनुत्पादक अथवा त्यसले चाहिँ प्रतिकूल असर पार्ने खालका कामहरूमा बढी चाहिँ संलग्न भए भन्ने खालका टिप्पणीहरू हुने गरेको छ। अब यही बेला हो छलफल गरेर उम्मेद्वारहरूको मापदण्डको सन्दर्भ, उम्मेद्वारहरूको मुद्दाको सन्दर्भ र आगामी पाँच वर्षमा हामी यो गर्छौं भन्ने खालका प्रतिबद्धताको सन्दर्भको कुरा। अब दलहरूले संयुक्त रूपमा यहाँहरूले उम्मेद्वारहरू उठाइरहँदा अथवा प्रतिपक्षमा रहेका दलहरूका पनि अब कहीँ न कहीँ गठबन्धनको निर्माणको तयारीहरू चलिरहेको बुझिएको छ। अब यी उम्मेद्वारहरू यसरी उठाउँदाखेरि यहाँहरूका मापदण्डहरू के हुनेछन्, कसरी हुनेछ? दलमा सक्रियताको सन्दर्भ, क्रियाशीलताको सन्दर्भ त हुने नै भयो। यी जुन मुद्दा आम मुद्दाहरू छन् र विकाससँग सम्बन्धित अथवा विनाश विपरीतका चाहिँ जुन कामहरू गर्नुपर्ने आवश्यकता छ अथवा उत्पादनमूलक आवश्यकता छ, भ्यू टावर लगायतका अनपेक्षित ढंगले चाहिँ भएका अनुत्पादक क्षेत्रका लगानीहरू घटाउनुपर्ने अवस्था छ, यी कुराहरूमा यहाँहरूले केही सोच्नु भएको छ कि निर्वाचन जित्ने विषय मात्रै यहाँहरूको प्राथमिकता हो?
होइन, यहाँले भन्नुभएको विषयमा हामीले एकदम गम्भीरतापूर्वक सोचेका छौँ। अनुत्पादक क्षेत्रमा लगानी गर्ने कुरा देखेको यति बेला हाम्रो मुलुकलाई उत्पादनशील क्षेत्रमा लगानी गराउनु पर्ने र अर्थतन्त्रलाई बलियो बन्नुपर्ने हाम्रो प्राथमिक कार्यभार हो। त्यतातर्फ नलागेर चाहे भिउटारको कुरा गर्नुहोस्, चाहे अरू अरू पनि खालका मन्दिरै बनाउने कुरा पनि म त अनुत्पादक देख्छु। मान्छेलाई त्यो चाहिँ मन्दिर बनाएको विरोध गर्दाखेरि नमिठो जस्तो लाग्न सक्छ, तर हाम्रा जस्ता मुलुकमा टोल टोलमा मन्दिर बनाएर त्यो के गर्न,
यसलाई मन्दिर भन्दा पनि मन्दिर मस्जिद चर्च सबै भनौँ, किनभने लगानी सबै
हजुर सबै मन्दिर मस्जिद चर्चहरू के हुन्, शिवालय देवालय के बनाउँछौँ हामीहरू, यी सबै अनुत्पादक क्षेत्र हुन्। यो क्षेत्रमा लगानी लगाउने बेला हाम्रो होइन अहिले। यति बेला हामीले चाहिँ उत्पादनशील क्षेत्रमा नै लगानी लगाउनु पर्ने थियो र अर्थतन्त्रलाई बलियो भने ठिक छ, अर्थतन्त्र बलियो बनाइसकेपछि अरू यस्ता कामहरू पनि गराउँला, विचार बनाउँला या मन्दिर मस्जिदमा देवालय आदि बनाउँदा त्यो आवश्यक हो भने, तर त्यो अहिलेको प्राथमिकता हुँदै होइन। मलाई कसैले नमिठो बोलेको भन्ने ठान्नुहुन्छ भने पनि ठान्नुहोस्, यो यति बेलाको कुनै पनि अर्थमा आवश्यक काम होइन। आवश्यक काम भनेको त यति बेला त कृषि क्षेत्रलाई कसरी हामी चाहिँ यो नियमित उत्पादन गर्ने क्षेत्र बनाउने, हाम्रो अर्थतन्त्रको आधार कृषि क्षेत्र नै हो। कृषि क्षेत्रलाई कसरी आधुनिकीकरण गर्ने, सिँचाइको व्यवस्था कसरी गर्ने, यहाँ एउटा चाहिँ राम्रो मल कारखाना छैन, समयमा मल नपाएर हामीले चाहिँ खेतीपाती गर्न सक्दैनौँ, यस्तो बेलामा एउटा राम्रो मल कारखाना उत्पादन निर्माण गरेर यहीँबाट मल उत्पादन गरेर वितरण गर्न सकियोस्, हाम्रो यत्रो नदीनालाहरू छन् तिनीहरूबाट हामीले आफ्नो कृषि क्षेत्रलाई सिँचाइ गर्न सकेका छैनौँ, सिँचाइको कामलाई कसरी व्यवस्थित गर्ने, कसरी अगाडि बढाउनु पर्ने, हाम्रो पर्यटनलाई कसरी विकास गर्ने, उद्योग हाम्रा सम्भाव्य उद्योग क्षेत्रहरूलाई कसरी विकास गर्ने, शिक्षा स्वास्थ्यको क्षेत्रलाई अझ व्यवस्थित अझ राम्रो कसरी बनाउने, यतातर्फ हो प्रमुख रूपमा ध्यान दिनुपर्ने। यतातर्फ ध्यान नदिएर जसरी
आवश्यकताको सन्दर्भ त आवश्यकताको सन्दर्भ त हो महासचिवज्यू, तर के अब यहाँहरूको मापदण्डभित्र त्यो परेको छ अथवा यहाँहरूका उम्मेद्वारहरू ती मुद्दा लिएर जानेछन्?
हामी तिनै मुद्दा लिएर जानेछौँ र हामी अघिल्लो चुनावमा पनि यिनै मुद्दा लिएर गएका थियौँ। यिनै मुद्दा अनुसार काम नभएकै कारणले हाम्रो पार्टीमा विवाद उत्पन्न भएको हो र हामीले चाहिँ हिजो मिनेट गरेर बनाएको निर्माण गरेको पार्टीमै विद्रोह गरेर अलग ढङ्गले जानुपर्ने बाध्यता सिर्जना भएको हो। ती मुद्दालाई हामीले तिनै मुद्दालाई नै हामीले बोक्नेछौँ, किनभने यी मुद्दा भनेको नेपालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना कालदेखि प्रारम्भ कालदेखि नै उठाइएका मुद्दा हो। आर्थिक क्षेत्रलाई आर्थिक क्षेत्रमा परिवर्तन गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने मुद्दा यो हाम्रो प्रमुख मुद्दा हो। जहिले पनि यो मुद्दालाई छोडेर अरूतिर लाग्ने कुरा त गलत कुरा, त्यसैले हामी फेरि पनि तिनै मुद्दा बोकेर जान्छौँ र मुद्दा बोकेर जाने मात्रै होइन, हाम्रो तर्फबाट उम्मेद्वार बन्ने साथीहरूले जितेर काम गर्दाखेरि त्यसमा केन्द्रित भएर काम गर्नुपर्छ, त्योभन्दा अन्यत्र चाहिँ लाग्न पाइँदैन भन्ने पनि हामीले चाहिँ अलिक कडा नियम पनि बनाएर जानुपर्छ भनिरहेका छौँ। अनि यहाँले कुरा गर्दै हुनुहुन्छ आर्थिक भ्रष्टताको कुरा पनि, हामीले कडाइका साथ यो कुरा उठाउनेछौँ कि आर्थिक रूपले स्वच्छ चरित्र नभएका मान्छे हाम्रा उम्मेद्वार हुने छैनन्। आर्थिक र नैतिक रूपले स्वच्छ चरित्र भएका र सुशासनप्रति प्रतिबद्ध मान्छेहरूलाई हामीले चाहिँ उम्मेद्वार बनाउनुपर्छ भने त्यो मापदण्ड बनाउनुपर्छ भने हामी छलफल गरिरहेका छौँ। हाम्रा मापदण्ड धेरै हुनेछन् तर यी चाहिँ मुख्य मापदण्ड हुनेछन्, त्यसरी नै हामी उम्मेद्वारहरूको चयन गर्नेछौँ र उम्मेद्वार बनेका मान्छेहरूले जिते पनि हारे पनि जिते भने जुन ठाउँमा जित्छन् त्यही अनुसारको उनीहरूको अधिकार कर्तव्य के हो त्यही अनुसार गर्नेछन्, हारे भने पनि तिनी मुद्दा बोकेर जनताको बिचमा काम गरिरहनेछन्। त्यो हिसाबले अगाडि जाने सोच हामीले बनाएका छौँ।
हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचन लक्षित दलीय कार्यक्रम, निर्वाचन आयोगले तय गरेका कार्यक्रमको कार्यान्वयन लगायतका विषयमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ नेकपा एकीकृत समाजवादीका महासचिव डाक्टर बेबुराम भूषाल। अब डाक्टर साहब, जस्तो यहाँले पार्टीको कुरा उठाउनुभयो र पार्टीमा विद्रोह गरेको सन्दर्भ यहाँले जोड्नुभयो, हिजो मात्रै यहाँका विगतका पार्टीका अध्यक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगंजमा हुनुहुन्थ्यो र यहाँहरूका पार्टीका ठूलो संख्याका मानिसहरू फिर्ता ल्याएको फेरि पार्टीमा ल्याएको भन्दै अब एकीकृत समाजवादी चुनावपछि अस्तित्वमा रहँदैन भन्ने खालको कुराहरू गर्नुभएको थियो। अब जसले विद्रोह गर्यो अथवा जो त्यो समूहमा चाहिँ कहीँ न कहीँ असहमति राख्यो उनीहरू फेरि फिर्ता भइरहेको सन्दर्भ र यहाँहरूमाथि चाहिँ अब चुनाव पछि अस्तित्व नरहने भन्ने सन्दर्भ, के यहाँहरूले कहीँ न कहीँ अब त्यो कुरालाई विचार गर्नुभएको छ कि फेरि मानिसहरू फर्किरहेका छन् अथवा यहाँहरूको मुद्दा कमजोर भइरहेको छ?
होइन, त्यहाँ जम्मा जम्मी हाम्रो जिल्ला कमिटीमा रहेको एकजना साथीले हिजो उता फर्किए भनेर भनेका छन्। जम्मा जम्मी एकजना त्यति मात्रै हो, त्यसलाई उहाँले चाहिँ बढाइ चढाइकन गफ गर्नुभएको छ, किनभने उहाँ त यस्ता उत्पट्याङ कुरा गर्नका निम्ति त माहिरै हुनुहुन्छ, उहाँले गर्ने नै त्यही हो। केपी ओलीजीले अरू मुद्दा उहाँसँग छैनन्, किन हिजो त्यत्रो बलियो सरकार बनाउँदा पनि उहाँले कुनै काम गर्न सक्नुहुन्न, हावादारी कुरा गर्नुभयो, उडन्ती गफ गर्नुभयो, रेल ल्याउँछु, पानी जहाज ल्याउँछु, घर घरमा बिजुली घर घरमा यो चाहिँ खाने खाना पकाउने ग्यासको पाइप पुर्याउँछु भन्ने अनेकौँ गर्नुभएको थियो, ती सबै त केही पनि भए। घोषणा पत्रमा पार्टीले जे भनेको थियो त्यो कुरा गर्नेतिर त्यो काम गर्नेतिर उहाँ लाग्नु भएन, जे पार्टीले त्यो समय देखाएको थिएन, जे भनेको थिएन ती उडन्ते कुरा गरेर मान्छेलाई चाहिँ हो कि क्या हो भन्ने बनाउनु भयो, तर आज केही पनि काम उहाँले गर्न नसकेपछि मान्छेले यो मान्छे गफाडिरहेछ भन्ने बुझिसकेका छन्। त्यसलाई अब उहाँले के गर्न खोज्दै हुनुहुन्छ भन्दाखेरि अर्को आवाधारी कुरा गरेर उडाउन खोज्दै
हुनुहुन्छ। महासचिव, यी कुराहरूको अर्थ किन छ भने जस्तो अर्थतन्त्र अप्ठ्यारोमा परेको छ, हामीले जस्तो सुकै यहाँले पनि अघि भनेका कुराहरू कतिपय प्रतिबद्धताका कुराहरू यदि हामीसँग अर्थतन्त्र बलियो हुन सकेन भने कार्यान्वयन हुँदैन, पछि अहिले गरेका कुराहरू कहीँ न कहीँ हावादारीमा परिणत हुन सक्छ, त्यस सन्दर्भमा चाहिँ यहाँहरूको गठबन्धनले अर्थतन्त्र बलियो बनाउने सन्दर्भमा निर्वाचनबाट लोकतन्त्रलाई अझै परिष्कृत बनाउने सन्दर्भमा यहाँहरूका सोच चाहिँ के छन् त?
अर्थतन्त्रलाई बलियो बनाउनका निम्ति हामीले ध्यान दिनुपर्ने मुख्य क्षेत्र फेरि पनि कृषि हो, पर्यटन हो र हाम्रो आफ्नै कच्चा पदार्थ हाम्रो आफ्नै श्रमशक्तिमा आधारित उद्योग हो। त्यो क्षेत्रमा अब अर्को हिसाबले भन्ने भने जलस्रोतको विकास हो, हाम्रो वन क्षेत्रलाई कसरी हामी बढीभन्दा बढी उत्पादक बनाउन सक्छौँ भन्ने कुरा पनि हो, यदि त्यो कृषिसँग पनि जोडिन सक्छ। यी क्षेत्रलाई कसरी उत्पादनमूलक ढङ्गले विकास गर्ने भन्नेमा हामी केन्द्रित हुन्छौँ त्यो विषयमा गठबन्धनभित्र छलफल पनि भइरहेको छ। सँगसँगै लोकतन्त्रलाई बलियो बनाउने कुरामा पनि हाम्रो त्यत्तिकै ध्यान गएको छ। त्यही यो गठबन्धन नै लोकतन्त्रको रक्षाका निम्ति, संविधानको रक्षाका निम्ति, संविधानले निर्देश गरेको दिशामा मुलुकलाई अगाडि बढाउनका निम्ति भएको यी उद्देश्य राखेर नै हामीले यो गठबन्धन गरेका हौँ र अहिले पनि यो गठबन्धनको आवश्यकता त्यसै अर्थमा छ। त्यसो भएर जारी राखौँ, यसलाई कायम गरेर अगाडि जाउँ भन्ने सहमति हाम्रा बिचमा भएको छ। त्यसो हुनाले हामीले दुईटै कुरामा ध्यान दिएका छौँ, लोकतन्त्रको रक्षा र विकास। अहिले रक्षाको पनि आवश्यकता देखिन्छ किनकि यसका विरुद्धका प्रहार गणतन्त्र विरोधी हिसाबले विभिन्न हिसाबले चाहिँ भइरहेको छ, हामी त्यसलाई हेरिरहेका छौँ। त्यत्तिकै त्यसै हिसाबले चाहिँ अर्थतन्त्रको जुन खालको अवस्था अहिले देखा परेको छ, यद्यपि यो अन्तर्राष्ट्रिय परिस्थितिको पनि परिणाम हो, हाम्रो मुलुकको मात्रै आफ्नो कारणले मात्रै हो यस्तो स्थिति आएको होइन, यसलाई हामीले चाहिँ त्यही ढङ्गले नै अध्ययन गर्नुपर्छ। तर जबसम्म हामीले स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सक्दैनौँ तबसम्म यो स्थिति बारम्बार आइरहन्छ। त्यसो भएर हामीले हाम्रो अर्थतन्त्रलाई आफ्नै जगमा बलियो कसरी बनाउने भन्ने कुरामा नै सबभन्दा बढी केन्द्रित भएर काम गर्नुपर्छ भन्ने धारणा हाम्रो छ। त्यसै अनुसार गठबन्धनमा छलफल पनि भइरहेको छ।
माझीज्यू, जसरी अब योभन्दा अगाडिको सरकारको यहाँहरूले आलोचना गर्नुभयो, यहाँहरू तत्कालीन सत्ता रूढ दलभित्रकै हुनुहुन्थ्यो, यद्यपि यहाँहरूले आलोचना गर्नुभयो र आलोचनाको हद पार गर्यो भन्ने विषयमा यहाँहरूको पार्टीभित्र चाहिँ चर्चाकै विषय छ र अहिले पनि संसदमा र अदालतमा त्यो विषयमा विचाराधीनै अवस्था रहेको छ। जुन कुराहरूको यहाँहरूले वकालत गर्नुहुन्थ्यो कि लोकतन्त्रको प्रवर्धनको कुरा, रक्षाको कुरा, संविधानको संरक्षणको कुरा, तर अहिले भएन भन्ने खालका टिप्पणीहरू सुनिएको छ, यहाँहरूले पनि सुन्नुभएको होला। जस्तो आजकै यदि छापाको कुरा गर्ने भने गैर सांसदलाई मन्त्री बनाइयो जुन यहाँहरूले पहिला विरोध गर्नुभएको थियो, नातेदारलाई राजदूत बनाइयो जुन पहिला यहाँहरूले विरोध गर्नुभएको थियो, अध्यादेशमा मुलुक चलाइयो जुन यहाँहरूले विरोध गर्नुभएको थियो, आजका छापाहरूले ती विषयहरू छापेका छन्, प्राथमिकतामा छन्, के भन्नुहुन्छ?
पहिलो कुरा, गैर सांसदलाई मन्त्री बनाइयो भन्ने कुरा चाहिँ संविधान विपरीत कुरा होइन। मैले त कहिले पनि यस्तो भनेको छैन, गैर सांसदलाई सांसद बनाउनु, के अरे सरकार बनाउनु हुँदै, मन्त्री बनाउनु हुँदै हुन्न भन्ने कुरा। आवश्यकताले त्यो गर्न सकिन्छ भनेर नै संविधानमा बनाउन सकिन्थ्यो, तर संविधानमा सांसद बन्नुपर्छ भन्ने व्यवस्था छ, सांसद नभने सुताल जान्छ। दोस्रो, अब नातेदारलाई बनाइयो भन्ने सन्दर्भमा नातेदारका मात्रै आधारमा बनाइएको उनकाहरू पनि योग्यता क्षमता छन् भनेर हेर्नुपर्ने देखिन्छ, त्यो निरपेक्ष हिसाबले हेर्न सकिँदैन भन्ने लाग्छ। त्यसै गरिकन अरू विषयहरू यहाँले जसरी उठाउनु भएको छ कतिले ठिकै छ, आलोचनाका विषयहरू होला, आलोचना त गर्ने लोकतन्त्रमा त्यो अधिकारको कुरा नै भयो। अध्यादेशबाट मुलुक चलायो भने मुलुक चलाउने सन्दर्भमा अध्यादेशहरू त मलाई ल्याएको जस्तो लाग्दैन, तर कतिपय कानुनहरू बनाउनै पर्ने जस्तो अब यो के भन्छ, यो चाहिँ नि एउटा यो
हजुर हजुर एसिड लगायतका एसिड लगायतका यौनजन्य
बलात्कार लगायतका विषयहरू यो चाहिँ कारवाही गर्नै पर्ने, तर संसदमा अवरोध भएका कारणले विधेयकहरू पहिला ल्याएका अध्यादेशहरू नै, यो पहिले केपी ओली प्रधानमन्त्री हुँदादेखि ल्याइएका अध्यादेश जसलाई संसदमा प्रतिस्थापनका निम्ति विधेयक बनाएर पेश गरेको थियो अहिलेको सरकारले, तर एमालेको अवरोधका कारणले त्यो विधेयकहरू पारित हुन सकेन।
मासुजू हजुर, आजको लागि हामीसँग समय यति नै रह्यो, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेकपा एकीकृत समाजवादीका महासचिव डाक्टर बेदुराम भूषाल। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।